मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सचार जीवन होने ने हूँ स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई स्वर्ग मजाना।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, आज हामी बाइबल अध्ययन मर्कुस 12 अध्यायबाट गर्न गइरहेका छौँ। यो कुराको याद राखौँ कि यो अध्याय र आउने अरू अध्यायहरूमा कति पनि आश्चर्य कर्महरू छैनन्। हामीले पहिले भनेका थियौँ कि मर्कुसको पुस्तक आश्चर्य कर्ममा जोड सहितको कामको वा क्रियाको सुसमाचार हो। यो तर्कको आधार वाक्य अनुसार यो देखिन्छ कि काम वा क्रिया अहिले बिस्तारै मन्द हुँदै अहिले बिल्कुलै अचल अवस्थामा आएको छ। वास्तवमा यो आँधी तुफानको अगाडि हुने शान्त भएको समय हो। हामी अझै थुप्रै क्रियाहरू आएको देख्नेछौँ। मैले यस अध्यायको सानो रूपरेखा बनाएको छु जुन म तपाईँहरूलाई दिन्छु। पद 1-12 येशूले दागबारीको दृष्टान्त दिनुभएर धार्मिक अगुवाहरूसँग लडाईँको चर्काउनुहुन्छ। पद 13-17 पदमा सिजरलाई कर बुझाउने बारेमा हेरोदियनहरू र फरिसीहरूको गुप्त योजनालाई अप्ठ्यारोमा पार्नुहुन्छ। पद 18-27 पदमा पुनरुत्थानको बारेमा सदुकीहरूको अविश्वासवादको प्रश्नको शान्त गरिदिनुहुन्छ। पद 28-34 पदमा येशूले सबभन्दा ठूलो आज्ञाको बारेमा शास्त्रीहरूको दिमागलाई चुप गरिदिनुहुन्छ। पद 35-40 येशूले मसीहको बारेमा फरिसीहरूलाई प्रश्न गर्नुहुन्छ र भजन सङ्ग्रह 110 अध्यायको उद्धृत गर्नुहुन्छ। पद 41-44 विधवाको 2 आना दानको मूल्याङ्कन गरेर शास्त्रीय दान दिने कुराको जाहेर गर्नुहुन्छ। हामी महान काम वा क्रियाको बारेमा देख्न आइरहेका छौँ, तर भिन्नै तरिकाको क्रिया वा कामको। प्रभु येशु निस्तार चाडको थुमा हुनुहुन्छ र उहाँलाई मारिनुभन्दा पहिले अहिले उहाँलाई निकटताबाट निरीक्षणको लागि राखिनु भएको छ। तपाईँलाई यादै छ होला, निस्तार चाडको पाठलाई छुट्टै राखिन्थ्यो र निकटताबाट निरीक्षण गरिन्थ्यो, यो कुराको निश्चय गराउनलाई कि त्यो खोट रहितको हुनुपर्दछ। मानिसको क्रोधको सबै छालहरू अहिलेबाट केही दिनपछि उहाँको शिरमा खनिनेछ। यो शान्तको अक्रियाको वा निष्क्रियाको अवधि होइन, तर धार्मिक शासकहरूसँगको अति नै उग्र जोरदार मुकाबिला हो। दुवै पक्षबाट तिनीहरूले आफ्नो शस्त्र अस्त्र ल्याए र शैतान र परमेश्वर, अन्धकार र ज्योति, स्वर्गीय र नर्क बीचको युद्धको लागि तयारी छ। यसलाई निष्क्रियताको अवधि वा वैमन सत्यताको समाप्त भन्न उचित छ जस्तो लाग्दैन। यो 3 साल अवधिमा धार्मिक शासकहरूसँगको येशूको भनाबैरी कडवा मौखिक मुकाबिलामा परिणत हुन्छ। उहाँले नै आरम्भ गर्नुहुन्छ र मौखिक क्षेत्र मुकाबिला जित्नुपर्ने हुन्छ र तिनीहरूले उहाँलाई त्यस तरिकामा फन्दामा पार्ने कोसिसको बन्द गर्दछ। तिनीहरूले उहाँलाई केही त्यस्तो बोली पठाएको चाहन्थे जुनले गर्दा मानिसहरू उहाँको विरुद्धमा फर्किन सकुन्, तर त्यसले काम खाएन। उहाँले आफ्नो सेविकाको प्रत्यक्ष सिधा दागबारीको दृष्टान्त दिनुभएर यस क्रियाको अगाडि सार्नुभयो। अर्थ स्पष्ट छ। आउनुहोस् मर्कुस 12 अध्यायको पद 1 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, अनि उहाँले तिनीहरूलाई उखानमा भन्न लाग्नुभयो, एउटा मानिसले दागको बारी लगाएर त्यसको वरिपरि बार लगाए र कोल खोपे र एउटा मचान बनाएर खेतीवालाहरूलाई त्यो कुतमा दिएर परदेश लागे। यसैया 5 अध्यायको 1 पददेखि 7 पद अनुसार यो दाग बारी इसरायल राष्ट्र हो। उहाँले त्यो दाग बोट मिश्रबाट ल्याउनु भयो र उहाँले त्यसलाई, मतलब इसरायलको राष्ट्रलाई रोप्नुभयो। उहाँले तिनीहरूलाई परमेश्वरले दिनुभएको धर्म दिनुभयो। तिनीहरू एक जाति थिए जसलाई मात्र परमेश्वरले दिनुभएको धर्म र परमेश्वरको सादृश्य उपस्थिति पाएका थिए। अहिले उहाँ आफ्ना दिनका धार्मिक शासकहरूका लागि दृष्टान्त दिनुहुन्छ। पद 2-12 पदमा भनिएको छ, ध्यान लगाएर सुन्नुहोस्, फसलको समयमा तिनले एउटा नोकरलाई खेतीवालहरू कहाँ दागबारीका केही फलहरू ती खेतीवालहरूबाट लिन भनी पठाए, तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए। औ फेरि तिनले तिनीहरू कहाँ अर्को नोकरलाई पठाए र तिनीहरूले त्यस चाहिँको शिर फोरे र त्यसलाई बेइज्जत गरे। तिनले अर्कोलाई पठाए र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। तिनको अब एउटै मात्र थियो, तिनको प्रिय पुत्र। तिनीहरूले मेरो छोरालाई त आदर गर्लान् भनेर सबैभन्दा पछि तिनले उसलाई तिनीहरू कहाँ पठाए। तब ती खेतीवालहरूले आपसमा भने, यो त हकदार हो, आऊ हामीहरू उसलाई मारौँ र हक हाम्रो हुनेछ। औ तिनीहरूले त्यसलाई पक्रेर मारे र दागबारीको बाहिरपट्टि मिल्काइदिए। यसकारण दागबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र खेतीवालहरूलाई नाश गर्नेछन् औ दागबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो वचन पढेका छैनौ? डकर्मीहरूले जुन ढुङ्गालाई रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बनियो। यो प्रभुबाट भएको हो औ यही चाहिँ हाम्रो दृष्टिमा अचम्मको छ। अनि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भिडसँग डराए, किनकि त्यो उखान उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भने तिनीहरूले बुझे र तिनीहरूले उहाँलाई छोडेर गइहाले। यो स्पष्ट छ कि यस दृष्टान्तमा कसको बारेमा कुरा गरिरहनु भएको छ। यहाँ उल्लेख भएका नोकर चाहिँ परमेश्वरले पठाउनु भएका अगमवक्ताहरू थिए। दागबारी लगाउने एउटा मानिस चाहिँ परमेश्वर पिता हुनुहुन्छ, अनि दागबारी चाहिँ इसरायल राष्ट्र हो। परमेश्वरले यस राष्ट्रलाई चुन्नुभयो र सुरक्षा गर्नुभयो। खेतीवालाहरू चाहिँ धार्मिक शासकहरू थिए। अन्तमा उसले आफ्नो पुत्र पठाए, अनि त्यो प्रभु येशु हुनुहुन्छ, पिताको एकलौते प्रिय पुत्र। विशेष रूपमा येशु इसरायल राष्ट्र कहाँ पहिले आउनुभएको थियो। मत्ती 15 अध्यायको 24 पदमा भन्नुहुन्छ, म इसरायलको घरानाको हराएका भेडाहरू बाहेक अरू कहाँ पठाएको होइन। तर उही समयमा युहना 3 अध्यायको 16 पद अनुसार उहाँ सम्पूर्ण विश्वका मानिसहरूका निम्ति पनि आउनुभएको थियो। तर यहाँ हाम्रा प्रभु जानबुझ र सिधै धक्का वा प्रहार ती धार्मिक शासकहरूलाई दिइरहनु भएको छ जो उहाँको अगाडि उभे। तिनीहरूले पहिले नै मनमा उहाँको मृत्युको गुप्त योजना बनाइसकेका थिए र तिनीहरूका आफ्ना योजना ज्योतिमा उहाँ ल्याइदिनुहुन्छ। उहाँ जान्नुहुन्थ्यो कि मानिसको हृदयमा के कुरा थियो। येशूले धार्मिक शासकहरूलाई भन्नुभयो कि तिनीहरूले के गर्नेछन् उहाँलाई। उहाँले तिनीहरूको हरेक कदमको अगमबानी गर्नुभयो र तिनीहरूको हरेक चालको आशा गर्नुभयो। उहाँलाई मार्नुभन्दा पहिले तिनीहरूलाई हत्याराको दोष लगाउनुभयो। मित्र, यो उल्लेखनीय घटना हो। त्यसपछि उहाँले धार्मिक शासकहरूको दण्डको अगमबानी गर्नुहुन्छ, अनि हामी त्यसको परिपूर्णता ईस्वी सम्वत 70 देख्छौँ, जब रोमी सम्राट टाइटसले यरुसलेमको नष्ट गरेर तिनीहरूलाई कैदी बनाइ लगे। अहिले पनि रोमको कोलोसियम हेर्न सक्छौँ जुन यहुदी कैदीहरूले बनाएका थिए। अहिले यहाँ केही चाखलाग्दो र सुन्दर कुराको ध्यान दिउँ। डकर्मीहरूले जुन ढुङ्गालाई रद्द गरे त्यो चाहिँ कुनाको सिर ढुङ्गा बनियो। ख्रिस्ट ठेस खाने ढुङ्गा र धार्मिक शासकहरूको निम्ति बाधकको ढुङ्गा हुनुहुन्थ्यो, तर तिनीहरूमा धेरैजना उहाँ कहाँ फर्के र उहाँ कुनाको शिर ढुङ्गा बनाइनुभयो। यो अन्त्यमा भविष्यमा पूरा हुनेछन् जब उहाँ फेरि पृथ्वीमा आउनुहुनेछ। हामी यसको उल्लेख जकरिया 4:7 पाउँछौँ। यहाँ भनिएको छ, ए ठुलो पर्वत त को होस्, जेरुबाबेल अघि त मैदान हुनेछस्, औ अनुग्रह अनुग्रह होस् भन्दै जय जयकारको साथ यरुबाबेलले शिर ढुङ्गा ल्याउनेछ। धार्मिक शासकहरूले यस समयमा प्रभु येशूलाई पक्रेर मार्ने थिए, तर तिनीहरू भिडहरूदेखि डराए। यो दागबारीको दृष्टान्तले मौखिक युद्धको स्थापित गर्दछ र तिनीहरूले उहाँ कहाँ अरू जनप्रतिनिधिहरू पठाउँछन्। पद 13-15 भनिएको छ, उहाँलाई बातमा फसौँ भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरू मध्येका कुनै कुनैलाई उहाँका पठाए। तिनीहरूले आएर उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ सच्चा हुनुहुन्छ र कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईँ मुख हेरेर काम गर्नुहुन्न तर परमेश्वरको मार्ग सच्चा रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, सिजरलाई कर दिनु उचित छ कि छैन, हामी दिउँ कि नदिउँ। उहाँले तिनीहरूको कपट थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू मलाई किन परीक्षा गर्दछौ, एउटा दिनार ल्याऊ र म हेरौँ। तिनीहरूको प्रश्न अति नै चित्रकारी छ। तिनीहरूले उहाँलाई चिप्लो घसे तर उहाँले तिनीहरूलाई कपटी वा पाखण्डीहरू भन्नुभयो। उहाँले तिनीहरूको चिप्लो घसाईलाई ग्रहण गर्नु भएन, तर निकोदमसले भनेका कुरा उहाँले ग्रहण गर्नुभयो, किनभने तिनी इमानदार साथ आएका थिए तर तिनीहरू पाखण्डीहरू थिए। उहाँले किन तिनीहरूसँगै एउटा दिनार वा सिक्का माग्नुभयो? उहाँ तिनीहरूको आफ्नै सिक्कालाई प्रयोग गर्न गइरहनु भएको छ। यो सत्य हो, तर उहाँसँग आफ्नो एउटा फुटेको पैसा पनि थिएन। यो कुरा सोच्नुहोस् त, महिमाको प्रभु यस संसारमा हुनुहुन्छ र उहाँसँग एउटा फुटेको कौडी पनि छैन। के तपाईँ यो कुरा कल्पना गर्न सक्नुहुन्छ? उहाँले तिनीहरूलाई एउटा दिनार माग्नुभयो र तिनीहरूले दिए। आगे पद 16-17 भनिएको छ, औ तिनीहरूले ल्याए र उहाँले तिनीहरूलाई भन्नुभयो, यो मूर्ति र छाप कसको हो? तिनीहरूले उहाँलाई भने, सिजरको। तब येशूले तिनीहरूलाई भन्नुभयो, सिजरका चिजहरू सिजरलाई देऊ र परमेश्वरका चिजहरू परमेश्वरलाई। तिनीहरू उहाँसँग साह्रै अचम्म माने। तिनीहरूले उहाँलाई सिक्का दिए र उहाँले तिनीहरूलाई प्रश्न सोध्नुभयो, हेर्नुहोस् त, यदि उहाँले तिनीहरूलाई सिजरलाई कर देऊ भन्नुभए, तब उहाँले सिजरलाई मोसा र मसीभन्दा अगाडि पहिले राख्नुहुने थियो। अनि यदि उहाँले तिनीहरूलाई सिजरलाई कर तिर्नै पर्दैन भन्नुभए, उहाँ सिजरको विरुद्ध विद्रोहीको दोषी हुनुहुने थियो। तिनीहरूले सोचेथे कि उहाँले तिनीहरूलाई फन्दामा पारे, तर तिनीहरूले उहाँलाई कति पनि फन्दामा हाल्न सकेनन्। तिनीहरू उहाँको उत्तरमा अचम्म हुन परेको थियो। मित्र, येशूको उत्तरमा विशेष गरेर परमेश्वरको जनहरूसँग भएको दुई किसिमको वा त्योभन्दा धेरै उत्तरदायित्वको प्रकट गर्दछ। हामी परमेश्वरप्रति पनि उत्तरदायी छौँ भने सरकारप्रति पनि, साथै हामीहरूसँग अरू थुप्रै उत्तरदायित्वहरू छन्। हामीसँग आफ्ना प्रिय परिवार जनहरूप्रति उत्तरदायित्व छ, चर्चमा उत्तरदायित्व छ र परमेश्वरको वचन दिने काममा उत्तरदायित्व छ। हामी सबैसँग उत्तरदायित्व छ, अनि त्यही नै प्रभु भनिरहनु भएको छ। तपाईँसँग सिजरप्रति उत्तरदायित्व छ, यसको पालन गर्नुहोस्, तर त्यसले तपाईँलाई परमेश्वरप्रतिको आफ्नो उत्तरदायित्वबाट अलग चाहिँ राख्नु हुँदैन। वास्तवमा उहाँले यस दृष्टान्तलाई लिनुहुन्छ र यसलाई दृष्टान्तमा परिणत गर्नुहुन्छ। मलाई एउटा दिनार दियौ। त्यस सिक्कासँग उहाँले सत्यताको नमुना दिनुभयो। सिक्कासँग दुई पक्षहरू छन्। यी जीवनका पनि दुई पक्ष वा क्षेत्रहरू हुन् जुनमा हामीसँग उत्तरदायित्व छ। मानिससँग दुई संसारिक वा शारीरिक र स्वर्गीय वा आत्मिक बाध्यताहरू छन्। स्वर्गको नागरिकले यहाँ पृथ्वीमा पनि कर तिर्नुपर्छ। यहाँ पृथ्वीका तीर्थयात्रीले स्वर्गमा अनन्तकालीन सम्पत्ति थुपार्नुपर्छ। हेर्नुहोस् त कसरी उहाँले यी हेरोदीहरूलाई चुप्प पार्नुभयो। यसपछि आगे पद 18 र 19 भनिएको छ, अब पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँका आए र उहाँलाई यसो भनेर सोधे, गुरुज्यू, मसाले हामीलाई लेखिदिएका छन् कि कसैको दाजु मर्यो र निसन्तान भएर स्वास्नी चाहिँ छोड्यो भने उसको भाइले भाउज्यू लैजाओस् र आफ्ना दाजुको लागि सन्तान उत्पन्न गरोस्। सदुकी त्यस दिनका लिबरल उदारवादीहरू थिए। तिनीहरूले अलौकिक कुरालाई इन्कार गर्थे। तिनीहरूले भनेका कुरा बिल्कुल सही थियो। तिनीहरूले यहाँ आफन्त नातेदार छुटकारा दिलाउने व्यवस्थाको उल्लेख गरे, जुनको रुतको पुस्तकमा वर्णन गरिएको छ। शास्त्रले के भन्छ त्यो तिनीहरूले जानेका थिए। पद 20-22 बाइसमा भनिएको छ, सात भाइ थिए औ जेठाले एउटी स्वास्नी ल्यायो औ त्यो निसन्तान भएर मर्यो औ महिलाले त्यसलाई लग्यो र त्यो पनि निसन्तान भएर मर्यो औ सैलाले त्यसै गर्यो औ सातैजनाको सन्तान भएन। सबैभन्दा पछि त्यो आइमै पनि मरे। यो हास्यास्पद नमुना हो, होइन र? तिनीहरूको खास प्रश्न हो। पद 23-24 भनिएको छ, अब पुनरुत्थानमा तिनीहरूमध्ये कसको स्वास्नी त्यो हुने होली, किनकि ती सातैजनाले त्यसलाई स्वास्नी तुल्याएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू भ्रममा परेको कारण यही होइन, तिमीहरू न त धर्मशास्त्र न परमेश्वरको शक्तिलाई जान्दछौ। म यो पनि भन्न चाहन्छु कि शास्त्रको आलोचकहरूको निम्ति यो आज कठिनाइको कुरा छ। तिनीहरू शास्त्रहरू जान्दैनन् न परमेश्वरको शक्तिको बारेमा जान्दछन्। प्रभुले सदुकीहरूलाई भन्नुभयो कि तिनीहरू दुई कुरा जान्दैनन् जुनको बारेमा तिनीहरू अजान अनभिज्ञ थिए। पहिलो, तिनीहरूले धर्मशास्त्र जानेका थिएनन्। दोस्रो कुरा, तिनीहरू परमेश्वरको शक्तिको थाहा पाएका थिएनन्। आगे पद 25 लगातार भनिएको छ, किनकि जब तिनीहरूको पुनरुत्थान हुनेछ तब न त विवाह गर्छन् न विवाहमा दिन्छन्, तर तिनीहरू स्वर्गमा दूतगण जस्तै हुनेछन्। यसको मतलब यो होइन कि यस पृथ्वीमा सँगै रहेका स्त्री र पुरुष स्वर्गमा सँगै रहन सक्दैनन्, तर तिनीहरू पति र पत्नीको रूपमा सँगै रहने छैनन् जसरी कि अहिले यस संसारमा रहेका छन्। त्यहाँ तिनीहरूले स्वर्गमा घर परिवारको स्थापन गर्नुपर्ने छैन, बच्चाहरू हुर्काउनु पर्ने छैन। उहाँ यही नै कुरा यहाँ तिनीहरूलाई भनिरहनु भएको छ। आगे पद 26-27 भनिएको छ, तर मुर्दाहरूका विषयमा भने तिनीहरूको पुनरुत्थान हुन्छ भनी के तिमीहरूले मोसाको पुस्तकमा पोथ्राको वृत्तान्तमा पढेका छैनौ? कसरी परमेश्वरले तिनीसित म अब्राहमका परमेश्वर, इसाका परमेश्वर र याकुबका परमेश्वर हुँ भनी भन्नुभएको थियो? उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जिउँदाहरूका हुनुहुन्छ। तिमीहरू ज्यादै भ्रममा परेका रहेछौ। तिनीहरूलाई परमेश्वरको शक्तिको बारेमा थाहा थिएन। मोसा मरेको होइन, अब्राहम मरेका होइनन्, इसाक मरेका होइनन्। तिनीहरूको लास हेब्रोनमा गाडिएको छ तर तिनीहरू मरेका छैनन्। तिनीहरू उहाँसँग हुनलाई गएका छन्। अनि मित्र, आज जो प्रभुमा मर्छन् तिनीहरू त्यहाँ जान्छन्, प्रभुसँग हुनलाई तिनीहरू जान्छन्। उहाँ यी धार्मिक शासकहरूलाई आफ्नो उत्तरमा अप्ठ्यारोमा पारिरहनु भएको छ। अहिले हामी देख्छौँ सदुकीहरूसँग तर्क वितर्क सुनेपछि अर्को व्यक्ति प्रभु कहाँ आउँछन् प्रश्न लिएर। पद 28-29 भनिएको छ, शास्त्रीहरूमध्ये एकजना उहाँका आए र उहाँहरूलाई आपसमा विवाद गरिरहेका सुने। उहाँले तिनीहरूलाई ठिक जवाब दिनुभएको थाहा पाउनु भएर उहाँलाई सोधे, सबै आज्ञाहरूमा पहिलो चाहिँ कुन हो? येशूले जवाब दिनुभयो, पहिलो चाहिँ यो हो, हे इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। यो उद्धृत व्यवस्था 6:4 हो। यो 10 आज्ञाहरूको एक आज्ञा होइन, तर यो पुरानो नियममा महान सैद्धान्तिक कथन हो। परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। इसरायली बहुदेवमा आस्था राख्ने मूर्ति पूजा संसारलाई परमेश्वरको साक्षी दिनु पर्दथ्यो। आगे पद 30 भनिएको छ, औ तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर। मित्र, के तपाईँले यो आज्ञाको पालन गर्नुभएको छ? यदि तपाईँ भन्नुहुन्छ कि ख्रिस्टलाई उद्धारकर्ताको रूपमा आवश्यक छैन किनकि तपाईँ परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ, तब तपाईँलाई यो प्रश्न सोध्छु, के तपाईँ आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा प्राणले, सारा बुद्धिले र सारा शक्तिले प्रेम गर्नुहुन्छ? यदि तपाईँले यो गर्नुहुन्न भने तब तपाईँ उहाँको आज्ञाहरूलाई तोडिरहनु भएको छ र तपाईँलाई उद्धारकर्ताको आवश्यक पर्छ। म जान्दछु कि मलाई उद्धारकर्ताको आवश्यक छ, म त्यहाँ नापिँदिन, म उहाँलाई प्रेम गर्छु, तर मैले गर्नुपर्ने जति चाहिँ होइन, तापनि उहाँले मेरो उद्धारकर्ताले मलाई प्रेम गर्नुहुन्छ। पद 31 भनिएको छ, दोस्रो चाहिँ यो हो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, यी भन्दा ठुलो आज्ञाहरू छैन। यदि तपाईँ साँच्चै नै यहाँ नापिन सक्नुहुन्छ भने हुनसक्छ तपाईँ आफ्नै गुण र कर्ममाथि उद्धारको लागि लागू गर्न सक्नुहुन्थ्यो। जबसम्म तपाईँ यो गर्न सक्नुहुन्न भने तपाईँलाई उद्धारकर्ताको नित्यन्त आवश्यक पर्छ। पद 32-34 भनिएको छ, शास्त्रीले उहाँलाई भने, साँच्चै नै गुरुज्यू, तपाईँले ठिक भन्नुभयो, उहाँ एउटै हुनुहुन्छ, उहाँ बाहेक अरू छैन, औ उहाँलाई सारा मनले, सारा समझले र सारा बलले प्रेम गर्नु र छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होम बलि र बलिदानहरूभन्दा श्रेष्ठ हो। तिनले बुद्धिमानसित जवाब दिएको देखेर येशूले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ। त्यसपछि उहाँलाई प्रश्न गर्ने कसैको हिम्मत भएन। शास्त्रीले भनेका कुरा निश्चय नै सत्य हो। परमेश्वरलाई प्रेम गर्नु र हाम्रा छिमेकीहरूलाई प्रेम गर्नु सबै बलिदान र होम बलि भन्दा श्रेष्ठ हुन्। मित्र, म तपाईँलाई भनौँ, यदि तपाईँ आफ्ना परमप्रभु परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा बुद्धिले र सारा शक्तिले प्रेम गर्न र आफ्नो छिमेकीलाई आफैलाई जतिकै प्रेम गर्ने कामसम्म नापिन सक्नुहुन्न भने तब तपाईँलाई उद्धारकर्ताको आवश्यक छ, उहाँ कहाँ फर्कनुहोस्। अहिले यसले येशूलाई प्रश्न सोध्ने सम्बन्धमा प्रश्न उत्तरको अवधिको अन्त गर्यो। शत्रुहरूले उहाँलाई फसाउन सकेन। अहिले येशु केही प्रश्न सोध्न गइरहनु भएको छ। पद 35-37 भनिएको छ, अनि मन्दिरमा सिकाउनु हुँदा येशुले भन्नुभयो, त कसरी ख्रिस्ट दाउदका पुत्र हो भनी शास्त्रीहरू भन्दछन्। दाउद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाका पौदान बनाउन्जेल तिमी मेरो दाहिने हातपट्टि बस्छ। दाउद आफै उहाँलाई प्रभु भन्दछन् त कहाँबाट उनी तिनका पुत्र भए, औ भीडले उहाँको वचन खुसीसित सुने। यस वखत यहाँ येशू आफ्नो कन्याबाट जन्मेको बारेमा सिकाइरहनु भएको छ। कसरी दाउले भजन सङ्ग्रह 110 अध्यायमा जहाँ आफ्नो भविष्यको पिँढीको आफ्नो नाति पनाती खनातीको पनि खनातीलाई आफ्नो प्रभु भन्न सके। उहाँ दाउदको पुत्र भन्दा महान हुनुहुन्थ्यो। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, अनि परमेश्वरको पुत्र हुनलाई कन्याबाट जन्मेकै हुनुपर्छ। यही नै विशाल विचार प्रभु येशु यहाँ सिकाइरहनु भएको छ। यो कुराको नोट गर्नुहोस्, यहाँ येशु निश्चय नै भजन 110 दाउदको हो भनी ठान्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि दाउदले यो भजन पवित्र आत्माद्वारा लेखे, र येशु भन्नुहुन्छ कि यो भजन उहाँको बारेमा जो मसीह हुनुहुन्छ भनिरहेको छ। पद 38-40 भनिएको छ, आफ्नो शिक्षामा उहाँले भन्नुभयो, शास्त्रीहरूबाट होसियार हो जो लामो वस्त्र लाएर यताउता घुम्न र बजारहरूमा सलाम लिन औ सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा उच्च स्थान रुचाउँछन्, जसले विधवाहरूका घर लुट्छन् र लोकाचारको लागि लामो लामो प्रार्थना गर्दछन्, यिनीहरूले बढ्ता दण्ड पाउनेछन्। येशूले सिकाइरहनु भएको छ कि अवसरले उत्तरदायित्वको उत्पन्न गराउँछ। उहाँले शास्त्रीहरूलाई खण्डन गर्नुहुन्छ किनभने तिनीहरूको जीवन ढाँचाले आफूले सिकाएको शास्त्रको काट्दछ वा परस्पर विरोध गर्दछ। अर्को शब्दमा एउटा कुरा सिकाउँछन्, अर्को तरिकामा जीवन ढाँचा छ जुन परमेश्वरको वचनको ठिक विपरीत छ। तिनीहरूको दण्ड ती व्यक्तिहरूको भन्दा कठोर खालको हुनेछ जसले शास्त्रहरू कहिले सुनेका छैनन्। यस अध्यायमा अन्तिम घटनाले यो देखाउँछ कि येशू त्यस्तो साहसी काम गर्नुहुन्छ जुन खालि परमेश्वर मात्र गर्न सक्नुहुन्छ। उहाँले कसरी मानिसहरूलाई दिन्छन् त्यसको चियो गर्नुहुन्छ। पद 41 भनिएको छ, अनि उहाँ ढुकुटीको सामने बस्नुभयो र भिडले ढुकुटीमा पैसा चढाएको हेर्नुभयो र धेरै धनीहरूले धेरै चढाउँथे। मित्र, आज आफ्नो चर्चमा भेटी दान दशांश दिँदा वा परमेश्वरको कुनै पनि सेवाको लागि दिँदा उहाँसँग त्यहाँ खडा भएर हेर्ने अधिकार छ। उहाँ तपाईँलाई हेर्न उपस्थित हुनुहुन्छ। उहाँले तपाईँ के दिनुहुन्छ त्यो हेर्नुहुन्न, वा हेर्नुहुन्छ कि तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ। पद 42 भनिएको छ, औ एउटी गरिब विधवाले आएर 2 माइट अर्थात् आधा पैसा जति चढाए। उहाँले ध्यान दिनुभयो कि धनीले धेरै भेटिहाले, तिनीहरू धेरै पैसा दिनेवाला थिए, धनीहरूले उद्धार चितले दिए, तर उहाँले त्यसको प्रशंसा गर्नुभएन। उहाँले त्यस विधवीलाई हेर्नुभयो र तिनले खालि 2 माइट अर्थात् आधा पैसा दिन वा चढाइन्। मित्र, त्यस मन्दिरको धनको तुलना गर्दा तिनले दिएको धन तपाईँको औँलाको नखुनको सानो चोइटा जति मूल्य बराबरको पनि थिएन। तर तपाईँलाई थाहा छ उहाँले के गर्नुभयो, उहाँले त्यस विधवालाई धेरै प्रशंसा गर्नुभयो। अर्को शब्दमा उहाँले त्यस विधवीको दानलाई सबभन्दा धेरै गरेर ग्रहण गर्नुभयो। तपाईँलाई थाहा छ कि किन उहाँले त्यो गर्नुभयो, किनभने उहाँले देख्नुभयो कि तिनले आफूसँग केही नराखी भएको जति सबै दिन तिनको प्रेम र भक्ति त्यस उपहार रूपी दानमा थियो। मित्र, म भन्छु त्यही नै तरिकामा उहाँ नाप्नुहुन्छ। केही मानिसहरू सोध्दछन् के तिनीहरूले परमेश्वरलाई दशांश दिनुपर्छ। मेरो मित्र, तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ, यो खास कुरा होइन कि उहाँलाई तपाईँ कति दिनुहुन्छ। तपाईँले खास रकम वा खास प्रतिशत दिनै पर्छ भन्ने छैन, तर प्रश्न यो हो कि तपाईँ उहाँलाई वास्तवमा कति प्रेम गर्नुहुन्छ। हाम्रा प्रभु नै एक हुनुहुन्छ जसले मानिसहरूलाई कसरी दिन्छन् त्यसलाई हेर्नुहुन्छ। उहाँ त्यो हेर्नुहुन्न कि तिनीहरूले के हाले वा कति हाले। मित्र, विधवीले कति पनि दिएन जुनको कति पनि ठुलो महत्व थिएन। मलाई थाहा छैन कोष अध्यक्षले यस कुरामा राम्ररी ध्यान दिए या दिएनन्, तर प्रभुले विधवीको 2 माइट वा आधा पैसा लिनुहुन्छ र तिनीहरूलाई स्वर्गीयको सुनको लागि साट्नुहुन्छ। प्रभु यस वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, हामी तपाईँहरूको पत्रको बाटो हेरिरहेका छौँ, यसकारण आज नै हामीलाई इमेल वा पत्रद्वारा सम्पर्क गर्न हवस्। हामी तपाईँहरूलाई प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
हाम्रो इमेल ठेगाना nepalittb@radiovv.org, nepalittb@radiovv.org। प्रभुले तपाईँहरूलाई आशिष दिउन्।